रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादको एउटा अर्को श्रृंखलामा म नवराज लम्साल। आधुनिक श्रोताहरू हरेक दिन बिहान यसै बेला हामी कार्यक्रम अन्तरसंवाद प्रस्तुत गर्छौं र समसामयिक विषयहरूमाथि व्याख्या विश्लेषण छलफल गर्ने गर्छौं। सरकार र थारूवान संयुक्त संघर्ष समितिका पदाधिकारी बीच हिजो वार्ता भएको छ। वार्ता सकारात्मक रहेको र अर्को वार्ता छिट्टै हुने बताइएको छ। थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीका अनुसार समितिले अघि सारेको 19 बुँदे माग बारे सरकारी वार्ता टोली सकारात्मक रहेको र थप अध्ययनपछि पुनः वार्ता हुने सहमति भएको छ। 2072 भदौमा कैलालीको टीकापुरमा भएको थरवट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित 7 जनाको मृत्यु भएको थियो। उक्त घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरी सहित नेताहरू जेलमा छन्। गृहमन्त्री रामबहादुर थापा संयोजक रहनु भएको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहनु भएको छ। थरवार संघर्ष समितिका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पद्मनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी वार्ता टोलीमा हुनुहुन्छ। 2072 भदौमा टीकापुर घटनामा थारू कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, सांसद रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने र थरवार आन्दोलनको क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायतका राज्यका विभिन्न निकायमा थारू समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने लगायतका 19 बुँदे माग राखेर केही दिनदेखि उनीहरू आन्दोलनमा थिए र वार्ता हिजोदेखि प्रारम्भ भएको छ र वार्ता सकारात्मक भएको बताइएको छ। र वार्ता समितिका एकजना सदस्य सम्मान्य प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार डाक्टर राजन भट्टराई यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ। भट्टराई सर, हार्दिक स्वागत छ।
हस्, धन्यवाद।
हिजोको वार्ता सकारात्मक रहेको भनेर बाहिर समाचारहरू आएका छन्, यहाँले पनि प्रतिक्रिया दिनुभएको छ र वार्ता टोलीको अर्को पक्षले पनि त्यसलाई सकारात्मक रूपमा लिएको छ। हिजो भए चाहिँ के डाक्टर साहब?
हिजो हामी पहिलो पटक उहाँहरूसँग बस्यौं वार्तामा र वार्ता टोलीको तर्फबाट दुवै तर्फबाट आफ्ना धारणाहरू राख्ने काम हो। विशेष गरी उहाँहरूका तर्फबाट उहाँहरूका आफ्ना मागहरूलाई सूत्रबद्ध रूपमा उहाँहरूले प्रस्तुत गर्नुभयो। उहाँहरूको 19 बुँदे मागलाई उहाँहरूले 11 बुँदामा संक्षेपीकरण गरेर लिएर आउनुभएको थियो। त्यसको उहाँहरूले व्याख्या विस्तृत विवरणसहित व्याख्यासहित प्रस्तुत गर्नुभयो। त्यसका कतिपय मागहरू प्रति हामीले नकारात्मक हुनुपर्ने कुनै अवस्था रहेन। जुन कुराहरू संविधानले कानूनले हामीलाई दिएको, कतिपय अदालतले फैसला गरेको विषयहरू थिए र ती विषयहरूप्रति सरकारले जुन सरकारले कार्यान्वयनमा लिएर जानुपर्ने कुराहरू उल्लेख गर्नुभएको छ। ती कानुनी हिसाबले वैधताका हिसाबले गर्नुपर्ने कुराहरूका बारेमा सरकार सकारात्मक रहेको कुरा सरकारी वार्ता टोलीको तर्फबाट बताइयो। कतिपय मागहरू उहाँहरूको न्यायिक प्रक्रियामा रहेका विषयहरूसित जोडिएका छन्। न्यायिक प्रक्रियामा रहेका विषयहरू, न्यायालयसित जोडिएका विषयहरू कानुनी राज्यमा हामीले त्यसका बारेमा कार्यकारिणीले त्यस किसिमले बोल्ने स्थिति हुँदैन। स्वतन्त्र न्यायपालिकाका कतिपय मूल्य मान्यताहरूलाई ख्याल गरेर हामीले त्यस विषयमा आफ्ना प्रतिक्रियाहरू दिन सक्ने, ती मागहरूको बारेमा सम्बोधन गर्न सकिने विषयमा पनि हामीले हाम्रा तर्फबाट कुराहरू राखेका छौँ। यस हिसाबले अत्यन्त सौहार्दपूर्ण वातावरणमा आफ्ना पक्षबाट कुराहरू राख्ने कुरा काम भए हिजो।
डाक्टर साहब, हिजो भएको वार्तालाई लिएर यहाँले संकेतमा धेरै कुरा अहिले भनिसक्नुभयो। जस्तो कतिपय मागहरू राजनैतिक छन्, कतिपय कानूनी विषयसँग जटिलतासँग जोडिएका पनि छन् र कतिपय व्यवहारिक पनि छन्। तपाईँ एकजना चर्चित स्थापित नेता हुनुहुन्छ, तपाईँले सिके राउतसँगको वार्तामा पनि र विशेष गरेर विप्लवहरूसँगको वार्तामा पनि रिजल्ट निकालेको नेता हुनुहुन्छ। तपाईँ कतिको त्यो मुद्दाहरूलाई नजिकबाट हेरिरहनु भएको छ, कतिको आशावादी हुनुहुन्छ यी मागहरू सहज हुन्?
मेरो विचारमा उहाँहरूका मागहरू सकारात्मक हिसाबले अगाडि जान सक्ने सम्भावनाहरू रहेका छन् र उपयुक्त मागहरू, र मैले फेरि पनि भन्न चाहन्छु, कानुनी हिसाबले संवैधानिक हिसाबले अप्ठ्यारोमा नपर्ने, त्यसभित्र रहेर पूरा गर्न मिल्ने मागहरूका बारेमा सरकार सकारात्मक छ। र मेरो विचारमा उहाँहरू जो वार्ता टोलीमा आउनुभएको छ, वार्ता टोलीमा आउनुभएका साथीहरू पनि जिम्मेवार साथीहरू हुनुहुन्छ, पूर्व संविधान सभाका सदस्यहरू हुनुहुन्छ, वर्तमान संसदका सदस्य समेत वार्ता टोलीको सदस्य हुनुहुन्छ। उहाँहरू सबैले बुझ्नुभएको छ वार्ताको सीमा, सरकारले निर्णय दिन सक्ने कुराहरूको सीमाको बारेमा। त्यसो हुँदा सीमाको बारेमा बुझेर एक किसिमको वर्तमान अवस्थालाई बुझेर आउनुभएका साथीहरू भएको हुनाले हामी एउटा निचोडमा पुग्न सक्छौँ भन्ने मलाई लागेको छ।
तपाईँको यो विश्वास तपाईँको विश्वास सुन्दाखेरि चाहिँ वार्ता सकारात्मक छ र सकारात्मकतातर्फ उन्मुख छ भन्ने देखिन्छ, तर उहाँहरूको बाहिर आम संचारहरूमा आइरहँदाखेरिको बटम लाइन चाहिँ रेशम चौधरीलाई रिहा गर्ने भन्ने कुरा पनि बाहिर चाहिँ राजनीतिक रूपमा देखिन्छ। यो कतिपय कुरा सिधै संविधानसँग जोडिएका कुरा छन्, लोकसेवा आयोगसँग जोडिएका कुरालाई त संविधानमा पनि कतिपय कुराहरू होलान्, यी जटिलता र यो उत्साहको बीचमा तालमेल अलि हुँदैन कि जस्तो पनि देखिन्छ।
होइन, त्यो त अब हामी त्यस कारणले त वार्ता गर्नु पर्यो, अर्थात् मतलब हामी सबै एकै ठाउँमा एउटै पोजिसनमा थियौँ, हाम्रा धारणाहरू समान थिए भने त हामी वार्ता गर्नै पर्दैन थियो, त्यस हिसाबले एउटा टुङ्गोमा पुगिहाल्थ्यौँ। हामी अहिले वार्तामा बस्नुको अर्थ के हो भन्दा हामी हरेक विषयहरूलाई छुट्टा छुट्टै हिसाबले केलाउनेछौँ, छुट्टा छुट्टै हिसाबले विश्लेषण गर्नेछौँ। ती सबै उहाँहरूले उठाउनुभएका विषयहरूलाई वर्तमान संविधान वर्तमान कानुन का दायराभित्र मतलब चाहिँ तिनीहरूलाई हामीले अध्ययन गर्नेछौँ र त्यो दायराभित्र रहेर गरिएका अध्ययनका आधारमा हामी एउटा सामूहिक निष्कर्षमा पुग्न सकिने विषयमा सामूहिक निष्कर्षमा पुग्नेछौँ, नपुग्न सक्ने विषयहरूको बारेमा यो कारणले हामी पुग्न सकेनौँ भनेर तथ्यगत हिसाबले बुनागत हिसाबले हामीले छलफललाई अगाडि बढाउनेछौँ। त्यस्तो बढाउने स्थितिमा मलाई लाग्छ उहाँहरूले पनि त्यस हिसाबलाई त्यस कुरालाई त्यस हिसाबले नै बुझ्नुहुनेछ, त्यसलाई त्यस हिसाबले नै आत्मसात गर्नुहुनेछ भन्ने हाम्रो बुझाइ हो। कहाँ मैले अघि भने कि कानुनी हिसाबभन्दा बाहिर रहेर गर्ने छुट, कुनै पनि सहमति गर्ने छुट हामीलाई पनि छैन र त्यो कुरा उहाँहरूले बुझ्नुभएको छ, बुझ्ने तहकै साथीहरू हुनुहुन्छ, जो सार्वजनिक जीवनमा लामो समय बिताउनु भएका साथीहरू हुनुहुन्छ, उहाँहरूले त्यस विषयमा अन्यथा ढङ्गले सोचेर अन्यथा ढङ्गले निष्कर्षमा निस्किनुपर्छ भन्ने आग्रह राख्नुहुन्छ भन्ने जबरजस्ती रूपमा ती कुराहरू राख्नुहुन्छ भन्ने मलाई त्यस्तो लाग्दैन।
कतिपय विषय त संसदमा गएर संसदमै छलफल गरेर संवैधानिक हिसाबले बाधा अड्काउ फुकाउनु पर्ने स्थिति पनि हुन सक्ला, त्यो संसदमा गएर संसदमै छलफल हुन पुग्न सक्ने स्थितिसम्म पनि पुग्छ वार्ता?
होइन, वार्ता अहिले सरकारको दायरा भनेको नेपाल सरकार र उहाँहरू आन्दोलनकारी अथवा थारू कल्याणकारी सभा यी दुईटाको बीचको वार्ता हो र सरकारले गर्न सक्ने कुराहरूका विषयमा मात्रै सरकारले जिम्मा लिन्छ, त्योभन्दा बाहिरको कुरा आउँदा त फेरि फरक परिस्थितिको फरक हिसाबले नै हामी जानुपर्ने हुन्छ।
उहाँहरूको त्यो बडी ल्याङ्ग्वेज भन्छ नि वार्तामा, र उहाँहरूको भनाइ चाहिँ तपाईँहरूले अहिले भर्खर तपाईँले भन्नुभएको सरकारको एउटा सीमा र सरकारले गर्न सक्नेसम्मको लचकतासम्ममा मात्रै उहाँहरूले स्वीकार्ने सम्भावना कति देख्नुहुन्छ?
अब पहिलो चरणको वार्तामा हामी हिजो बसेका छौँ, हिजो हामीले सकारात्मक पाएका छौँ, अहिले नै मैले निष्कर्ष यो भनेर भन्ने स्थिति हुँदैन, त्यो फेरि इम्याच्योर पनि हुन्छ। तर हिजोको हामी जुन किसिमको वातावरणमा हामीले छलफल चलाएका छौँ र छलफललाई अगाडि बढाएका छौँ त्यो सकारात्मक छ र हामी सकारात्मक हिसाबले टुङ्ग्याउन सक्छौँ भन्नेतर्फ उन्मुख भएका छौँ। अब यो पहिलो चरणमा हामीले यति नै भनौँ होला।
अर्को वार्ता कहिले हुन्छ?
अर्को वार्ता हामीले छिट्टै गर्ने भनेर उठेका छौँ, हामी अब आज भोलि नै हामी मिति तय गर्छौँ। पहिला अब हामी आफ्ना हिसाबले छलफल गर्नेछौँ हिजो भएको वार्ताको सन्दर्भमा, अनि त्यस पछाडि फेरि हामी संयुक्त रूपमा बस्नेछौँ।
आज हामी डाक्टर राजन भट्टराईजीसँग छौँ अन्तरसंवादमा, प्रधानमन्त्रीज्यूका परराष्ट्र मामिला सल्लाहकार र नेकपा एमालेका नेता हुनुहुन्छ। अब अलिकति प्रसंग डाक्टर भट्टराईलाई भेटेको बेला अलिकति राजनीति प्रसंग पनि उठाउँ डाक्टर साहब। तपाईँलाई मैले अघि पनि भने सिक्के राउतसँगको वार्ताको बेलामा होस् वा विप्लवसँगको वार्ताको बेलामा होस् तपाईँ रिजल्ट निकाल्न खप्पिस नेता हुनुहुन्छ, तर तपाईँहरूको आफ्नै पार्टीभित्रको आन्तरिक द्वन्द्वमा चाहिँ तपाईँहरूले रिजल्ट निकाल्न सके जस्तो देखिन्न नि डाक्टर साहब?
अब यो आन्तरिक मामलाको विषयमा रिजल्ट निकाल्ने गरी मतलब चाहिँ प्रस्तुत हुँदाखेरि रिजल्ट निकाल्न नपर्ने केही पनि कारण छैन। अहिले हामी हाम्रो अब अदालतले नै एउटा निष्कर्षमा पुर्याइदिएको छ र अदालतले पुर्याइदिएको निष्कर्षमा पार्टीलाई पार्टीका रूपमा अगाडि बढाएर लिएर जाउँ भन्ने ठाउँमा सबै साथीहरू उभिँदाखेरि त्यो बाटोतर्फ जानलाई केही पनि अप्ठ्यारो हामीलाई ला देखेका छैनौँ। तर साथीहरू पार्टीलाई पार्टीका रूपमा होइन, पार्टीलाई एउटा सङ्घका रूपमा आफ्नो एउटा समूहगत उपस्थितिका आधारमा अगाडि लान खोज्दै हुनुहुन्छ छुट्टै, त्यो कुराबाट उहाँहरूले जबसम्म उन्मुक्ति खोज्नुहुन्न त्यो बेलासम्म त यस्तो खालका रहि नै रहने भयो।
यो निलम्बनका सन्दर्भहरू आएका छन्, विवादका कुराहरू आएका छन्, पार्टी फुट्ने भन्ने कुराहरू छन्, एमालेको पंक्तिमा मात्रै होइन लोकतन्त्रमाथि विश्वास राख्ने र दलहरू बलियो बनुन् एकीकृत र शक्तिशाली बनुन् भन्ने नागरिक समाजको तबका र लोकतन्त्र बलियो होस् भनेर चाहनेहरू पनि त्यो पार्टीको एकता खोजिरहेका छन्, तर गाँठो किन परेको रहेछ?
दुःखको कुरा हामीले के बुझ्नुपर्छ भने यत्रो लडाइँ गरेर हामीले एकपटक होइन पटक पटक मतलब चाहिँ लोकतान्त्रिक व्यवस्थालाई स्थापित गर्ने त्यसलाई अभ्यासमा लिएर जाने कुरालाई हामीले भन्ने जनतामा आन्दोलनमा जाँदाखेरि सबै कुरा अब हामी सचिएर जान्छौँ, विगतका जति पनि हाम्रा त्रुटिहरू रहे तिनीहरूलाई सच्याएर जान्छौँ भनेर हामी बोल्ने, तर मतलब चाहिँ फेरि मौका पर्दाखेरि त्यही प्रवृत्ति दोहोऱ्याउने नेपालका राजनीतिज्ञहरूको विगत 25-30 वर्षको तपाईँले अध्ययन गर्नुभयो भने त्यही पाउनुहुन्छ। नेकपा एमाले 2054 सालमा फुट्यो, त्यसपछि 58 सालमा फेरि मिल्यो, केही एउटा शक्ति बाहिरै रहेर एउटा शक्ति आएर मिल्यो, त्यसपछि त्यो शक्तिले अब हामी मिलेर जान्छौँ, अब पार्टीको विधि विधान्तर र पार्टीका जुन स्थापित मूल्य मान्यता र विधानलाई मतलब पालना गरेर जान्छौँ भनेर भन्यो। त्यसपछि त्यही हिसाबले होला नि त भन्यो, त्यसको केही समयपछि नै अहिले हामी त्यही कुरा त्यही प्रवृत्ति दोहोरिरहेको छ। नेपाली कङ्ग्रेस फुट्यो, कङ्ग्रेसबाट मतलब चाहिँ फेरि एक भएको कङ्ग्रेसभित्र विवाद यो देखिरहेको छ। जनताका अगाडि एउटा बोल्ने अनि व्यवहारमा अर्को गर्ने जुन खालको प्रवृत्ति देखिएको छ, र हिजो 54 सालमा विभाजनका लागि ज जसले अगुवाई गरेका थिए, तपाईँले अहिले अगुवा फ्रन्टमा हेर्नु भने कतिपय तिनै साथीहरू छन् अहिलेको विभाजनका कारक पनि, यो खालको प्रवृत्ति हामी मतलब चाहिँ देखिरहेका छौँ। र लोकतान्त्रिक व्यवस्था भएका मध्ये राम्रो व्यवस्था भएको हुनाले हामीले मतलब त्यसको पक्षमा लागेका हौँ, हामी लडेका हौँ। यसभित्र सबै चिज पर्फेक्ट छैन, यसलाई सुधारेरै लानुपर्छ। समय यो 100% ठिक भएको व्यवस्था यो हो भनेर कसैले भन्छ भने म त्यो कुरासित सहमत छैन, तर भएका मध्ये कुन राम्रो हो भन्दा यही राम्रो हो। अहिले संसारमा अभ्यासमा रहिरहेका व्यवस्था मध्येको तुलनात्मक रूपले राम्रो व्यवस्था यो हो, जो जनताप्रति उत्तरदायी छ, आवधिक निर्वाचनका माध्यमबाट जनतामा जाने, उनीहरूबाट जनअनुमोदित भएर फेरि आएर अनि शासन सत्ता गर्ने, अनि तलमाथि भयो भने फेरि त्यसलाई चेक गर्ने जनताले रहेका छन्। त्यस कारणले गर्दा यो व्यवस्थालाई हामीले अप्नाएका हौँ र यसको पक्षमा जनमत पनि देखिएको हो। अब यो व्यवस्थाभित्रका मतलब चाहिँ सञ्चालन गर्दाखेरि अप्नाउनु पर्ने न्यूनतम मापदण्डहरू, राजनीतिक दलहरू, दलहरूभित्रका अभ्यासहरू कसरी अगाडि बढाउनु पर्छ, यसमा आवधिक निर्वाचन भनिसकेपछि एउटा निर्वाचनबाट निर्वाचित भएको नेतृत्वलाई अर्को निर्वाचन नहुन्जेलसम्मका लागि त्यसलाई चाहिँ अगाडि बढ्न दिने काम, अगाडि जान दिने अभ्यास हो, यसलाई एउटा महाधिवेशनमा निर्वाचित भएको पार्टीको नेतृत्वलाई अर्को महाधिवेशन उसको जनरल एसेम्ब्लीसम्म चाहिँ नहुँदासम्म उसलाई त्यो नेतृत्वमा रहन दिने, यस्ता खालका न्यूनतम मापदण्ड, न्यूनतम मान्यताहरूभन्दा पृथक ढङ्गले चल्न खोज्ने जुन प्रवृत्ति देखा परेको छ, तिनै पात्रहरू त्यसका अगुवाई भएर मतलब चाहिँ लागिरहेका छन्, यो दुःखको कुरा हो। त्यस्ता पात्रहरूका बारेमा अब अन्तिममा गएर के भन्नुपर्ने हुन्छ भने तपाईँ जनतामै गएर अब यो लोकतान्त्रिक व्यवस्था तपाईँ हामीले छानेका छौँ, यसको विकल्प हामी खोज्नु हुँदैन, तर यो व्यवस्थाभित्र यो व्यवस्थालाई यसका विधि, यसका स्थापित मान्यता, यसका स्थापित अभ्यासहरूभन्दा बाहिर गएर गरिने चलखेलका मामलामा चाहिँ जनताले अब छुट्याइदिनुपर्छ, पार्टीका कार्यकर्ताले, पार्टीको फोरममा पार्टीका कार्यकर्ताले र आम जनतामा मतलब चाहिँ निर्वाचनका माध्यमबाट त्यस्ता तत्त्वहरूलाई अब राजनीति अथवा त्यस्तो प्रवृत्तिलाई अब राजनीति रूपमा राखिराखियो भने एकातर्फ हामी यही व्यवस्था ठिक हो भनेर लागि पनि रहने, तर यो व्यवस्थाभित्र रहेका र गर्न खोज्ने यस किसिमका गलत प्रवृत्ति र पात्रहरू रहिरहे भने यो दुईटा कुरा सँगसँगै जाने स्थिति रहँदैन। त्यसो भएको हुनाले यो एउटामा मतलब चाहिँ फैसला जनताको तहबाट, अर्कोमा पार्टीका कार्यकर्ता र सदस्यहरूले अर्को तहको फैसला, यी दुईटा फैसला दिनुपर्छ भन्ने मलाई लाग्छ। त्यो नेकपा एमालेको तहमा अहिले बढी मतलब चाहिँ देखिएको छ, त्यही कुरा भोलि अरू पार्टीहरूका सन्दर्भमा पनि देखिन्छ, र अब जनअदालतमै गएर अब आजका जनता हिजोको मतलब चाहिँ आजभन्दा 50 वर्ष अघिका 30-40 वर्ष अघिको चेतनाको भन्दा माथि उठेका जनता हुन्, र त्यो माथि उठेका संसारलाई बुझेका, संसारलाई मतका बारेमा के कस्तो हुन्छ भन्ने जानेका जनता भएको हुनाले त्यो बाटोतर्फ अब हामीले राजनीतिलाई डोर्याउनुपर्छ, राजनीतिक दलहरूले त्यो बाटोतर्फ लान प्रयत्न गर्नुपर्छ नेतृत्वले, र अन्तत्वगत त्यहीँबाट फैसला हुनुपर्छ। यो बिचमा अरू हिसाबले मिलाउँछु भनेर यो मिल्दैन, त्यस कारणले वर्तमान प्रधानमन्त्रीले यो पार्टीभित्र एक किसिमका अनुचित क्रियाकलाप भइसकेपछि निर्वाचित प्रधानमन्त्रीलाई, 5 वर्षका निर्वाचित गरेको प्रधानमन्त्रीलाई बिचैमा हटाउने अत्यन्त निकृष्ट किसिमको चलखेलहरू भए, निर्वाचित महाधिवेशनमा निर्वाचित अध्यक्षलाई बिचैमा मतलब चाहिँ अपदस्थ गर्ने निकृष्ट किसिमका कामहरू भए, त्यस्ता किसिमका अत्यन्त अराजनीतिक निकृष्ट क्रियाकलापका विरुद्धमा अब जनताले नै फैसला गरून् भनेर निर्वाचनमा जाने घोषणा गरिएको हो। अब त्यसलाई अदालतले उल्ट्याइदिइसकेपछि अहिले हामी जे भोगिरहेका छौँ यो भोग्नु नै थियो हामीले। अब यो पाटोलाई हामीले अन्ततोगत फेरि म भन्न चाहन्छु, जनअदालतमा लगेर यसलाई फैसला गर्नुपर्छ, निर्वाचनका माध्यमबाट एउटा भने अर्को पार्टीका फोरम आयोजना गरेर महाधिवेशनबाट टुङ्ग्याउनुपर्छ, योभन्दा अर्को बाटोबाट यस्ता विषयहरू टुङ्गिने स्थिति म देख्दिनँ, यो विवाद रहि नै रहन्छ यस किसिमको।
बाहिर चर्चामा सड़कमा पनि र मीडियामा पनि केही हदसम्म एउटा चर्चा के छ भने अहिले जसपासँगको वार्ता र यो थरुवर थारुवान संयुक्त संघर्ष समितिको वार्ता पनि यो आन्तरिक पार्टीभित्रको आन्तरिक झगडा अथवा द्वन्द्व यसलाई जे शब्द प्रयोग गरौं यसको बाई प्रडक्ट हो त्यो वार्ता चाहिँ अल्मल्याउने कुरा हो भन्ने खालको कुरा पनि छ यहाँलाई क्लियर गर्ने मौका पनि हुन्छ त्यस्तो हो त
होइन लम्साजी कसरी हुन्छ र संसदभित्र अहिले हाम्रो नेकपा एमालेको उपस्थिति 121 छ हामी यो संसदभित्रको यो खालका मतलब चाहिँ गतिविधि नहोस् भनेर अनेक प्रयास गर्यौँ हामीले निर्वाचन अघिल्लो 74 सालको निर्वाचन अगाडिदेखि संयुक्त रूपमा निर्वाचन लड्ने कुरा होस् या पछि पार्टी एकीकरण गरेर यो सरकारलाई मतलब चाहिँ स्थायित्व दिने हामीले खोजेको राजनीति स्थायित्व हो चलखेल अन्त्य होस् भन्ने चाहेका छन् जनताले त्यस अनुसार जाउँ भनेर हामीले खोजेका हौँ त्यो जान खोज्ने बाटोतर्फ जाँदाखेरि पार्टीभित्र विग्रहकारी तत्त्वहरूले विग्रह गरे विग्रह गरिसकेपछि अब यसको फैसला जनताले गरिदिउन् भनेर भन्दा फेरि अदालतले होइन जनताले गर्ने होइन अहिले प्रधानमन्त्रीले निर्वाचनको घोषणा गर्न मिल्दैन भनेर उसले भनिदिएपछि फेरि संसद पुनर्स्थापना भयो अब पुनर्स्थापना भएको संसदको अहिलेको मतलब चाहिँ अवस्था के हो त भन्दा फेरि पनि कुनै पनि पार्टीको बहुमत छैन भनिसकेपछि अब बहुमतको सरकार बनाउने तिनवटा अप्सन छ अहिले हामीसित एउटा अप्सन बहुमतको सरकार यो सरकारलाई नै निरन्तरता दिएर यसको बहुमत कायम गरेर अगाडि जाने र निर्वाचनसम्म को समय जुन हाम्रो 79 मङ्सिरको समय हो त्यो 79 मङ्सिरको समयसम्म यो सरकारलाई निरन्तरता दिने त्यो अवस्था उत्पन्न हुनका लागि गरिनुपर्ने जति पनि पहल प्रयत्नहरू सरकारका तर्फबाट प्रधानमन्त्रीका तर्फबाट अथवा सत्तासीन पार्टीका तर्फबाट गर्नुपर्ने प्रयत्नहरू छन् ती प्रयत्नलाई हामीले गरिरहेका हौँ यसमा हामीले प्रष्ट भनेका छौँ संविधानको दायराभित्र रहेर कानुनी दायराभित्र र विद्यमान कानुनी दायराभित्र रहेर र कतिपय कुरामा अनुचित किसिमका सम्झौता नगरिकन गरिने सहकार्य र सहमतिलाई मात्रै वर्तमान प्रधानमन्त्री वर्तमान सरकार र वर्तमान प्रधानमन्त्री नेतृत्व गरेको पार्टीले स्वीकार छ कुनै पनि राजनीति अरू राजनीति दलहरूसित त्यसो भएको हुनाले त्यसभन्दा बाहिर गएर यी काम हुँदैनन् भनेर हामीले प्रष्ट रूपमा भनेका छौँ दोस्रो कुरा यदि त्यो हुँदैन भने पनि हामी बाहेकको अर्थात् वर्तमान प्रधानमन्त्री नेतृत्व गरेको पार्टी बाहेक अरू मतलब चाहिँ पार्टीहरू मिलेर आएर सरकार बनाउँछन् भने पनि त्यसमा आपत्ति भएन दोस्रो विकल्प त्यो हो उहाँहरूले बनाउनुहोस् हामी अपोजिसनमा बसेर मतलब चाहिँ अगाडि जान तयार छौँ भनेर हामीले स्पष्ट रूपमा कुराहरू राखेका छौँ तेस्रो विकल्प भनेको यी दुइटै असफल भइसकेपछि संविधानको व्यवस्था अनुसार धारा 76 उपधाराहरूलाई सबै कार्यान्वयनमा जानुपर्छ भन्ने अस्ति सर्वोच्च अदालतको व्याख्यालाई मानेर अगाडि जाने हो भने त्यसपछि त्यो प्रक्रियामा जाउँ र अन्ततोगत कसै पनि सरकारले विश्वासको मत संसदबाट लिन सकेन भने निर्वाचनमा जाने यी तीनवटा विकल्पमा कुन विकल्प उपयुक्त हुन्छ कुन विकल्प भनेपछि तिनटै विकल्पका बारेमा अहिले गरिरहेका मतलब चाहिँ प्रयासहरू हुन् अब यी प्रयासहरूलाई फेरि अर्को हिसाबले व्याख्या गरिनु यी प्रयासहरू गर्दाखेरि संविधानले मतलब र अदालतले दिएको फैसला अनुसारको बाटोमा हिँड्दाखेरि फेरि अर्को हिसाबले मतलब चाहिँ टिप्पणी गरिनु कति उचित होला यो बारेमा यहाँहरू आफैले पनि बुझ्ने विषय हो जस्तो लाग्छ मलाई
डाक्टर साहब म अन्तमा छु एउटा प्रश्न छ मसँग अलिकति राजनीतिमा विरोधाभास जस्तो देखिने पहिला नेकपा हुँदै पनि दुई धार देखिएको थियो र प्रधानमन्त्री अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीजीलाई कार्यवाहीसम्मको कुरा थियो त्यो एउटा चरण थियो अदालतले नेकपाको नाम भङ्ग गरेर नेकपा एमाले र माओवादी केन्द्र बनाइसकेपछि हिजो प्रचण्ड लगायतका नेताहरू अदालतमा जानुभयो र नेकपा नै बिउताई पाऊ भनेर भन्नुभयो हिजो सँगै हुँदा विभाजन भएको फेरि बिउताउन पनि जानुभयो यहाँनिर अलिकति विरोधाभास देखिन्छ यसको रहस्य चाहिँ के हुन सक्छ
यसको रहस्य उहाँहरूमा रहिरहेको छटपटाहरूको परिणाम हो यो यसको केही पनि होइन अदालतको फैसला एउटालाई उहाँहरू मान्ने अर्को अदालतका बारेमा अर्को टिप्पणी गर्ने उहाँहरूको राजनीतिक चरित्र जे हो त्यस अनुसारको अभिव्यक्तिहरू आइरहेका छन् 11 गते उहाँहरूले लड्डु खानुभयो चाहिने भन्दा बढी हौसिनुभयो त्यसपछि 23 गतिको फैसला आउँदाखेरि चाहिँ त्यही सम्मानित अदालतले गरेको त्यही प्रक्रियाबाट गरेको कुरालाई चाहिँ अर्को हिसाबले व्याख्या गरेर यो बेठिक हो यो हाम्रो मतलब चाहिँ ऊभन्दा गयो भनेर उहाँहरूले व्याख्या गरिरहनु भएको छ यो उहाँहरूको राजनीतिक चरित्र अनुसारको व्यवहार भएको छ अत्यन्त अस्थिर अत्यन्त आफूलाई स्वार्थ पर्दा ठिक नत्र भने मतलब चाहिँ बेठिक भन्ने यो प्रवृत्ति र यो खालको पात्रहरूले गरेको चलखेलको रूपमा बुझ्नुपर्छ दोस्रो कुरा म यहाँलाई त्यो पुनरावलोकनको बारेमा के भन्न चाहन्छु भने हिजो विपक्षी बनाइएका को को थियौँ हामी भनेर भन्दा नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विपक्षी बनाइएको थियो निर्वाचन आयोगलाई विपक्षी बनाइएको थियो निर्वाचन आयोग र नेकपालाई विपक्षी बनाएको ठाउँमा पुनरावलोकन गर्न जाँदाखेरि पनि त जानु पर्थ्यो को भन्दाखेरि निर्वाचन आयोग जानु पर्थ्यो होला नेकपा भन्ने पार्टी जानुपर्थ्यो होला, ल नेकपा भन्ने पार्टी अहिले छैन भने पनि त्यो नेकपा जजले बनाएका हुने हिजो ती दुईलाई विपक्षी बनाइएको थियो, अर्थात् तत्कालीन नेकपाका अध्यक्ष पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल जानुपर्थ्यो होला पुनरावर्तनमा, तर आज नेकपा एम के अरे नेकपा माओवादीका नाममा नेकपा माओवादी केन्द्रका अध्यक्ष चाहिँ पुनरावर्तनमा जाँदा सम्मानित न्यायालयले यसलाई कसरी हेर्ला मेरो आफ्नो अनुमानको आधारमा भन्दाखेरि पुनरावलोकन गर्ने त्यो आधारै नभएका ठाउँमा जुवल जसलाई विपक्षी बनाइएको छ उनी गएको छैन, अर्को कोही पात्र अरू कुनै संस्थाको प्रतिनिधित्व गरेर पुनरावलोकन भन्छ भने त्यो पुनरावलोकनले मान्यता पाउला र कानुनी हिसाबले पनि सम्मानित अदालतले यद्यपि सम्मानित अदालतको विषय भएको हुनाले हामीले धेरै भन्न त मिल्दैन, तर यो विषयका बारेमा सम्मानित अदालतले यस हिसाबले हेर्ने बुझ्ने गर्छ भन्ने मलाई लागेको छ, त्यति नै भनौँ। यसो
राजनीति झन संकटमा फस्दै गएको हो कि हामी निकास निकाल्ने निकाल्ने ठाउँमा पुगेका हौ?
होइन, राजनीति आफ्नो कोर्समा छ, यसलाई हामीले फेरि अनावश्यक ढङ्गले अतिरञ्जना गर्नु आवश्यक छैन भन्ने ठान्छु म। हामी संसदीय व्यवस्थामा छौँ, हाम्रो संविधान मतलब आफ्नो हिसाबले काम गरिरहेको छ, राज्यका सबै अङ्गहरू आफ्नो हिसाबले गतिविधिमा छन्। नितान्त मतलब चाहिँ गलत कुरा के भएको छ भनेर भन्दा संसदमा रहेका राजनीतिक दलहरू दलको आफ्नो पदप्रतिको मतलब चाहिँ सत्ताप्रतिको लिप्साका कारण भइरहेका चलखेलहरू हुन्, यी चलखेलहरूलाई मैले अघि नै भने यिनीहरूको निराकरणको बाटो भनेको अब जनअदालतमा गएर टुङ्ग्याउनुपर्छ, जनताले फैसला गरिदिनुपर्छ, को गलत छ त्यसलाई मतलब चाहिँ साइड लगाइदिनुपर्छ, जसले तुलनात्मक रूपले सही काम गरेको छ त्यसलाई मतलब चाहिँ निर्वाचित गराउनुपर्छ, योभन्दा अर्को बाटोबाट यसलाई करेक्सनको बाटो खोज्नु हुँदैन, त्यो फेरि अर्को गलत उसमा हामीले लिएर जाने र अर्को गलत खालको व्याख्या निष्कर्ष निकाल्ने कुरा हुन्छ। राजनीतिक दलहरू यसका सब प्रमुख पात्रहरू हुन्, खेलाडीहरू हुन्, उनीहरू दलहरू मतलब चाहिँ अब निर्वाचनमा आऊ भनेर मतलब चाहिँ निर्वाचनको बाटोमा जानुपर्छ, अहिले जान सकिन्छ अहिले जाउँ, अहिले जान सकिँदैन भने हामीले जुन 20 महिना भनेका छौँ 20 महिना पछाडि हामी निर्वाचनमा त अनिवार्य जानुपर्छ, 1 वर्ष पछाडि स्थानीय निर्वाचनमा अनिवार्य जानुपर्छ, त्यसमा संवैधानिक व्यवस्था छ, हामी कसैले पनि त्यसलाई टार्न सक्दैनौँ, अब त्यो बाटोतर्फ मुलुकलाई लानुपर्छ र अहिले भइरहेका मतलब चाहिँ अनुचित क्रियाकलापहरू त्यसले मात्रै नियन्त्रण गर्न सक्छ, त्यसले मात्रै प्रष्ट पारिदिन सक्छ।
हुन्छ, समय र संवादको लागि धेरै धेरै धन्यवाद डाक्टर साहब।
धन्यवाद।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा एमालेका एकजना नेता डाक्टर राजन भट्टराईसँग आज हामीले संवाद गर्यौं। आजको अन्तर संवाद यही सकिन्छ, अर्को श्रृंखलामा भोलि फेरि भेट्नेछौं र सुन्दै गर्नुहोस् रेडियो नेपाल। मेरा साथी शंकर भण्डारी र म नवराज लम्सालाई विदा दिनुहोस्। नमस्कार।